الله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس وقال تعالى إنما النجوى من الشيطان ليحزن الذين آمنوا وليس بضارهم شيئا إلا بإذن الله وعلى الله فليتوكل المؤمنون وعن أبي هريرة رضي الله تعالى عنه قال قال النبي صلى الله عليه وسلم إن الله تجاوز لي عن أمتي ما وسوست به صدورها ما لم تعمل له تكلم رواه البخاري وعن أبي هريرة رضي الله تعالى عنه قال جاء ناس من أصحاب النبي صلى الله عليه وسلم فسألوه إنا نجد في أنفسنا ما يتعاظم أحدنا أن يتكلم به قال وقد وجدتموه قالوا نعم قال ذلك سريع الإيمان رواه مسلم وعن أنس رضي الله تعالى عنه أن النبي صلى الله عليه وسلم قال إن الشيطان يجري من الإنسان مجرى الدم رواه مسلم وعن ابن عباس رضي الله تعالى عنهما أن رجلا قال يا رسول الله إني لو أحدث نفسي في بالشيء لأن أكون حمسة أحب إلي من أن أتكلم به فقال النبي صلى الله عليه وسلم الحمد لله الذي رد أمره إلى الوسوسة أو كما قال رسول الله صلى الله عليه وسلم رواه شرح السنة صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك من الشاكرين والشاهدين والشاكرين والحمد لله رب العالمين میرے بھائیوں پردہ نشین میری محترمہ مائیں اور بہنیں امام نووی رحمۃ اللہ علیہ نے ایک باب قائم کیا اور اس میں بہت ساری احادیث کو بیان کی جس میں شیطان کے وسوسوں سے بچنے کے بارے میں جب کوئی آدمی دین کے راستے پر چلنے کا ارادہ کرتا ہے چلنا شروع کرتا ہے جو پہلے گناہوں کے اندر میں مشغول تھا نماز نہیں پڑھتے تھے قرآن نہیں پڑھتے تھے ذکر اللہ نہیں کرتے تھے اب اللہ پاک نے کسی طرح بھی ہدایت دے دی کسی طرح بھی کوئی بات سن کر کوئی چیز سن کر ہدایت مل گئی تو اب اس نے ارادہ کیا کہ اب کے بعد میں نماز پڑھوں گی اب کے بعد میں قرآن کی تلاوت کروں گی تو پھر جیسے ہی ارادہ کرتی ہے ویسے ہی فوراً اس پر بہت ساری मुसीबतें आना शुरू हो जाती है, उसमें से एक ये भी है, बहुत सारे लोग कहते हैं हमने शराब छोड़ दिया सही रास्ते पर आ गए, गैम्बलिंग छोड़ दी सही रास्ते पर आ गए, अब तो एक पैसा भी नहीं है। अल्लाह की तरफ से फौरन आजमाइश आती है, अगर इसमें कामयाब हो गया तो फिर अल्लाह उसको बहुत कुछ देता है। ख्यालात आते रहते हैं, वसवसे आते रहते हैं, बहुत सारे लोग शिकायत करते हैं, खत भी आते हैं, मैसेजेस भी आते हैं कि कोई ऐसी बातें पेश की जाए जो हमें समझ में आए, कुछ समझ में नहीं आता। सही रास्ते पर चलने का हमने इरादा किया लेकिन परेशानियां बहुत है। सबसे पहले तो ये बात मेरे भाइयों और पर्दा नशीन मेरी माएं और बहनें जानने की जरूरत है कि वसवसा है क्या। ये वसवसा किस बला का नाम है? कहते हैं बहुत वसवसे आते हैं, बहुत वसवसा। याद रखो, शैतान इंसान का अजली दुश्मन है। अजली के माना फॉरएवर, कयामत तक। अल्लाह ताला ने जब हजरत आदम अलैहिस्सलाम को पैदा किया, उनके अंदर में रूह डाली और अल्लाह पाक ने फरिश्तों से कहा सजदा करो, तो सब ने सजदा किया लेकिन शैतान ने इनकार कर दिया। इसने लाखों साल तक अल्लाह की इबादत की है। बाज़ उलमा तो लिखते हैं कि शैतान ने 900,000 ईयर्स तक, 900,000 साल तक इबादत की। चूंकि शैतान लो जिन्नात तो आदम अलैहिस्सलाम के भी कई हजार साल पहले पैदा किए गए, बाद में अल्लाह पाक ने इंसान को बनाने का इरादा फरमाया, वरना पहले तो दुनिया पूरी भरी हुई थी शैतानों से, जिन्नातों से, और अल्लाह ताला ने उसको न सिर्फ फरिश्तों की जमात में दाखिल किया बल्कि उसको मुअल्लिमुल मलाइका बना दिया। जब उसको सजदे का हुक्म दिया तो सारे फरिश्तों ने सजदा किया, इबलीस ने इनकार कर दिया। हालांकि अल्लाह ताला डायरेक्टली शैतान से हुक्म दे रहे थे और वो उस पर अमल करने के लिए तैयार नहीं था। और हमको और आपको जो अहकाम मिले हैं वो डायरेक्ट नहीं, इनडायरेक्ट है, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम के वास्ते से मिले, अंबिया के वास्ते से। इसको तो डायरेक्टली अल्लाह ने कहा था, नहीं बात सुन जाए, मुझे नमाज पढ़ने का हुक्म डायरेक्टली अल्लाह ने दिया, इनडायरेक्टली कुरान में हदीस में ये वाया कर, इसको तो डायरेक्टली कहा था कि सजदा कर, ये फर्क है। और कहने के बाद उसने इनकार कर, सीधा अल्लाह के सामने इनकार कर दिया। इल्ला इबलीस, उसके इनकार पर अल्लाह पाक ने पूछा क्यों, Why you don't want to do sajda? क्यों नहीं? मैं तुझे कह रहा हूं डायरेक्टली, अल्लाह कहां शैतान कहां, मैं डायरेक्टली कह रहा हूं, क्या वजह हुई कि तू मुझे इनकार करता है? उसने तकब्बुराना जवाब दिया, प्राइड वाइज, खलकतनी मिन नार व खलकतहू मिन तीन, सूरह आराफ में है, तूने मुझे आग से पैदा किया और आदम अलैहिस्सलाम को मट्टी से पैदा किया, और आग जो है फायर ये मिट्टी से सैंड से बेहतर है, फायर जो है वो मज से क्या है बेहतर है। सो अल्लाह तबारक व ताला के हुक्म के सामने उसने अपनी अकल के घोड़े दौड़ाए, अकल चलाई, मैं ऐसा तो अल्लाह पाक ने उसको अपनी बारगाह से 900,000 साल इबादत, चाहे जितने भी लाख साल अंदाजे से, फौरन उसको रिजेक्ट कर दिया। जब مردود ہو گئے تو ریجیکٹڈ ون. اب جب اس کو مردود کیا, بات غور سے سنیے تو وسوسہ سمجھ میں آ جائے گا. مردود کیا تو مردود یعنی جب اس کو نکال دیا آسمانوں سے تو اس نے دو کام کیے. اس نے سب سے پہلے اللہ کے سامنے اپنا پکا ارادہ ظاہر کیا. That was his firm intention what to do, جس کو اللہ نے قرآن میں بیان کیا, فبما اغویتنی, فبما جب تم نے مجھے نکالا, مجھے گمراہ کیا. دیکھو اللہ کو کیا کہہ رہا ہے, فبما اغویتنی, تو نے مجھے گمراہ کیا, نکالا, لأقعدن لهم صراطك المستقيم, ٹھیک ہے تمہارے سیدھے راستے پر میں بیٹھ جاؤں گا. جو بھی صراط مستقیم ہے, جیسے کہتے ہیں میں گناہوں سے اب صراط مستقیم پر آنا چاہتا ہے, اس راستے پر کیا ہے, بیٹھ کر. اور اس کو اس راستے سے ہٹانے کے لیے پوری کوشش کروں گا. صراط مستقیم پر آئے ہی نہیں. تو اگر کوئی ماں بہن یا کوئی بھائی ارادہ کرتا ہے ساری چیزوں کو, تو ظاہری بات اس کو تو سامنا کرنا پڑے گا شیطان کا. اس لیے کہ شیطان نے تو خود وعدہ کیا ہے, فبیما اغویتنی, جب تو نے مجھے گمراہ کیا ہے تو میں ان کو گمراہ کر دوں گا. سیدھے راستے پر آنے کی بات ہی نہیں. اور پھر آگے اس نے دوسرا کام کیا کیا, ثم لآتینہم من بین ایدیہم ومن خلفہم وعن ایمانہم وعن شمائلہم ولا تجد اکثرہم شاکرین. آگے سے بھی آؤں گا اس کو, یعنی آگے سے بھی اس کو گمراہ کروں گا, پیچھے سے بھی, دانی طرف سے. کون سے راستے پر جائے گا, کون سے راستے پر جائے گا؟ اور وہ شکر گزار بندہ نہیں ہوگا, چاروں طرف سے اس کو میں اٹیک کروں گا. آپ تو یہ تو شکاری بن گیا, سمجھ نہیں بات, شکار کے ہاتھ کا شکاری ہے, چاروں طرف سے اس نے. سب سے پہلے شیطان نے نشانہ کس کو بنایا؟ اب یہ کہنے کے بعد, یہ تو اللہ کو کہہ دیا اس نے دو کام کروں گا. سب سے پہلے میں نشانہ اس نے بنایا کس کو؟ آدم علیہ السلام. کہاں پر بہکایا؟ جنت سے شروع کر دیا اس نے. آدم علیہ السلام کہاں تھے ابھی؟ جنت میں تھے, اپنی بیوی حضرت حوا علیہ السلام کے ساتھ. اور اس کو تو دنیا میں بھیج دیا, تو کتنا اچھی طریقے سے اس کو ان کو گمراہ کر رہا ہے, قسم کھا کر, قسم کھا کر. کیا ہے جس کو اللہ نے سورۃ الاعراف میں بیان کیا, اے حوا, اے آدم, میں اللہ کی قسم کھاتا ہوں. اللہ نے اس کو ذکر کیا ہے. وقاسمہما, انی وقاسم, قسم, ہما ان دونوں کے سامنے, انی لکما لمن الناصحین, میں تمہارے لیے بڑا خیر خواہ ہوں, بہت اچھا. دیکھو قسم کھا کر کیا کہتا ہے, میں تمہیں اچھی نصیحت کرتا ہوں, گھبرائے نہیں. کیا ہے؟ اس لیے اللہ تمہیں درخت کھانے کے منع کر رہے ہیں کہ تم درخت کھا لو گے تو جنت میں فور ایور اینڈ ایور رہنا پڑے گا تمہیں, اور وہ چاہتا ہے کہ تم نہ کھاؤ تاکہ تم جنت سے کیا ہے, نکل جاؤ. دیکھو کیسا راستہ بتایا, قسم کھا کر. یہ سب سے پہلی قسم جھوٹی شیطان نے کھائی ہے. سب سے پہلے جھوٹی قسم کس کے لیے؟ آدم علیہ السلام ہوا کے سامنے کس نے کھائی ہے؟ شیطان نے کھائی ہے. سو ایک کام تو اس نے سب سے پہلے یہی کیا, تم ہمیشہ جنت میں رہنا چاہتے ہو, ہاں یہ کھا لو, یہ درخت کیا ہے, کھا لو. قسم ہوما انی لکما, میں قسم کھاتا ہوں تمہارے بڑا خیر خواہ ہوں, غلط نہیں ہوگا, بس کھانا ہی تھا, جاؤ. تو ایک بات تو یہ ہوئی, اس نے کیا کہا, لأقعدن لهم صراطك المستقيم, صراط مستقیم پر بیٹھوں گا, چھوڑوں گا نہیں, چاہے وہ مرد ہو یا عورت ہو, جوان ہو یا
پورا ہو رہا ہے کے لیے. دوسری بات اس نے کیا مہلت کیا کہا اس نے, ربی فانذرنی الی یوم یبعثون, اور دوسری بات مجھے مہلت دو, مجھے کیا کہتے ہیں قیامت تک جینے والوں میں سے بنا. اب وہ اس وقت سے جیتا ہے, کتنے ہزاروں سال ہو گئے اس کو, اتنے لاکھ سال تو اس نے عبادت کی ہے, ابھی زندہ ہے, کتنا بڑا بڈھا ہے, ابھی تک. اب اندازہ کرو, اب یہ اللہ تعالی کو کائنات کے اندر دو چیز قائم کرنی تھی, ایک ہدایت اور ایک گمراہی, ہدایت اور دلالت, یہ سارا نظام چلانا مقصود بھی تھا. اللہ تعالیٰ تو وہ جانتا ہے, حکمت تو اس کے ہاتھ میں. تو اللہ تعالیٰ نے اس کو اپنی بہت ساری حکمتوں کو سامنے رکھا اللہ, اور اس کو مہلت دے دی جا. ورنہ اگر کون باپ چاہتا ہے کہ میرے بیٹے کو کوئی مارے, کوئی نہیں چاہتا. اللہ کہاں چاہے گا کہ میرے بندوں کو مارے, کوئی ستائیں, کوئی گمراہ کرے, ہلاک کرے, قتل کروائے, کون نہیں. تو جیسے ایک اسرائیلی روایت ہے موسیٰ علیہ السلام کہ نوح علیہ السلام نے دعا کی تھی تو کیا ہوا, سب کے سب تباہ و برباد ہو گئے نوح علیہ السلام نے. پھر اللہ پاک نے کہا نوح علیہ السلام سے کہ ہاتھ میں دو کانچ کی گلاس رکھ کر کے کھڑے رہو پورا دن پوری رات, پھر پورا دن پوری رات, اب نیند آتی ہے تو ٹکرا گئے دونوں گلاس, ٹوٹ گئے. فرمایا جیسے تم کو یہ تکلیف ہوئی, تمہاری نیند آ گئی اور تمہاری یہ گلاس ٹوٹ گئی, اگر میں اللہ بھی اتنی دیر سو جاؤں, اتنی ایک جھٹکا, تو دنیا ٹکرا جائے گی. اور اللہ نہیں چاہتا, کون اللہ نہیں چاہتا, لیکن اللہ کو دنیا چلانا تھا. تو اس کو کیا کہ ٹھیک ہے, کب تک اس نے مہلت مانگی, الی یوم یبعثون. پہلا سور نہیں, پہلے سور میں تو لوگ مر جائیں گے, الی یوم یبعثون, تاکہ مرنے کے بعد بھی ان کو نہ چھوڑوں. دوسرا سور ہے جب اٹھیں گے, جب دوبارہ اٹھیں گے نا, وہاں تک مہلت مانگی. بڑی ہوشیاری, بڑا ہوشیار تھے, چالاک تھا نا یہ, اس لیے. لیکن اللہ تبارک و تعالیٰ کے سامنے کس کی ہوشیاری چلتی ہے, وہ چاہتا تھا کہ اس کو موت ہی نہ آئے, اس کی بھی موت آئے گی, جب سور پھونکا جائے گا نا تو اس کی بھی موت آئے گی. وہ نہیں چاہتا تھا کہ میری بھی موت آئے, میں کب تک زندہ رہوں, جب دوبارہ سور پھونکا جائے ساری دنیا ختم, اب کون ہے, اللہ فرشتے اور شیطان. تب تک اس نے مہلت مانگی تھی, لیکن اللہ نے کہا نہیں. اللہ نے اس کو کہا قیامت تک, بس جس دن پہلا سور پھونکا گیا اسرافیل علیہ السلام کا, ساری دنیا ختم, تو بھی ختم, وہاں تک کہ اس کو. اس لیے آپ اندازہ کیجئے کہ آدم علیہ السلام کے سامنے سجدہ نہ کرنے کی وجہ سے اللہ پاک نے اس کو دنیا میں کیا کر دیا, ریجیکٹ کر دیا بہت. سو اس پر, حالانکہ ایک آدمی گناہ کا کام کرے تو باپ بھی اس کو پیسے نہیں دیتا ہے, دیتا ہے نہیں دیتا, لیکن اللہ پاک کو ایک نظام چلانا ہے تو اس کو مہلت دے دی, چل ٹھیک ہے. اس لیے حضرت مولانا تھانوی رحمت اللہ علیہ نے لکھا ہے کہ شیطان کے اندر تین عین تھی, ایک عین نہیں تھی, کمی تھی اس کی, تین عین تھی. ایک تو بڑا عالم, بہت بڑا علامہ ہے, اس کو صحف ابراہیم و موسیٰ, تورات, زبور, بائبل, قرآن سب کا علم ہے, بہت بڑا عالم ہے. آدم علیہ السلام سے لے کر جتنے صحیح پہ اترے نا, سب کو یہ جانتا ہے, اتنا بڑا عالم ہے. اسی لیے تو اس کو معلم الملائکہ کہا, فرشتوں کا بھی استاد, فرشتوں کا بھی. تو عالم بننا آسان ہے, لیکن عالم بن کر اس پر عمل کرنا اصل ہے, اصل تو وہ ہے, ورنہ تو پھر دنیا میں بہت عالم ہے. وہ عالم جو عمل نہ کرے وہ علماء سو میں سے,
دوسرا ایک عالم کا عین ہے اور ایک عابد عبادت کرنے والا, اس میں بھی عین ہے. یہ بڑا عبادت گزار تھا سالوں, آپ جیسے میں وہ بعض علماء کا خیال ہے 9 لاکھ, کسی نے کیا کہا کسی نے کیا, جتنا بھی ہو لیکن اس نے عبادت بڑی کی ہے. زمین اور آسمان میں کوئی جگہ ایسی نہیں چھوڑی جہاں اس نے اللہ کی عبادت نہ کی, کوئی جگہ. آسمان پر بھی گیا, فرشتوں کا معلم بنا, زمین میں بھی عبادت کی. اتنے جب سے پیدا کیا تب سے دیکھو, اندازہ کرو. سب جگہ اس نے, اور بڑا عارف, عارف کا معنی پہچاننے والا, اس کو پتا ہے کہ اللہ کے سامنے کب کون سی بات کرنی ہے. اتنا بڑا یہ کیا کہتے ہیں چالاک تھا عارف, تو 3 عین ہو گئی اس کے. لیکن چوتھی عین نہیں تھی جو میرے اور آپ کے اندر میں ہے, اللہ نے وہ نصیب فرمایا, وہ عاشق. کیا ہے؟ عاشق. اللہ کا عاشق نہیں تھا. اگر اس کے اندر میں وہ عشق کا عین ہوتا تو وہ اللہ کے حکم کا انکار نہ کرتا, فوراً اللہ کے سامنے کیا کرتا, وہ سجدہ کر لیتا. اس لیے کہ لوگ موڈ, بیوی شوہر کا موڈ دیکھتی ہے پھر بات کرتی ہے, بیٹا باپ کا موڈ دیکھ کر بات کرتا ہے. اس نے بھی اللہ کا موڈ دیکھا اور کیا کہا, لاؤ مجھے مہلت دے لو. تو یہ ہے اللہ کے سامنے اس نے بڑے ڈیمانڈ کیے, اللہ نے سب کچھ دیا, لیکن جب یہ عین اس کے اندر میں نہیں ملا تو اللہ پاک نے اس کو ازلی دشمن قرار دے دیا. معلوم ہوتا ہے اللہ کا عشق ہر وقت مانگنا چاہیے, اللہم اجعل حبک وحب من یحبک وحب من عمل یبلغنی الیک. اے اللہ تیری محبت دے, اللہم اجعل حب, اور محبت دے جو تن سے محبت کرے, اور ایسے عمل کرنے کی محبت دے جو مجھے تیری ذات تک پہنچا دے. یہ دعا اللہ کے نبی صلی اللہ علیہ وسلم مانگتے تھے, اللہم اجعل حب کا وحب من یحبک وحب عمل یبلغنی الیک. اللہ کیا زبردست دعا ہے. اللہ نے کہا تیرے اندر میں عشق نہیں, تو سورت یاسین شریف میں نا, ان الشیطان لکم عدو فاتخذوه عدوا. اب شیطان بھی تمہارا دشمن, تمہارا دشمن, اور تم اس کو دشمن سمجھو, دوست نہیں. اور ہم اس کو کیا سمجھتے ہیں, دوست بناتے ہیں. یہ چیز جب اللہ تبارک و تعالی نے بار بار مجھے بھی کہا, آپ کو بھی کہا, قرآن میں کہا, لا تتبعوا خطوات الشیطان, do not follow the footsteps of شیطان, انه لکم عدو مبین, verily the شیطان is your open enemy. صاف صاف اس نے اتنا زیادہ اللہ نے آگاہ کیا جی, پھر بھی ہم شیطان کو اپنا دشمن سمجھتے نہیں ہیں. ہم جب اپنے اکابرین کا اور ان کی زندگی کا مطالعہ کرتے ہیں تو وہ ہر وقت شیطان سے ڈرتے تھے, ہر وقت. اس لیے کہ دو ہے نا, ایک تو شیطان ہے, ہمارے دو دشمن ہیں, ایک نظر آتا ہے اور ایک نظر نہیں آتا. وہ نظر آنے والا ہمارا نفس ہے اندر میں, اور ایک شیطان جو بھی نظر نہیں آتا. نبی صلی اللہ علیہ وسلم فرمایا, اعدا عدوک نفسک اللتی بین جنبیک, یہ جنب ادھر والی ادھر والی, اس کے درمیان میں تمہارا دشمن بیٹھا ہوا جس کو ہم نفس کہتے ہیں. نفس جی, حضرت یوسف علیہ السلام نے یہی تو کہا تھا نا, وما ابرئ نفسی, وما أبرئ نفسي إن النفس لأمارة بالسوء إلا ما رحم ربي.
انبیاء علیہ السلام کو دیکھو, صحابہ کرام کو دیکھو, ان کی زندگی کو مطالعہ کرتے ہیں تو لگتا ہے کہ ہر لمحہ ہر گھڑی وہ شیطان سے بھی ڈرتے تھے اور نفس سے بھی ڈرتے تھے. کہیں شیطان اور کہیں نفس ہمیں گمراہ نہ کر دے. بخاری شریف میں ہے صحیح حدیث نقل کی ہے, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بیمار تھی. دیکھو واقعہ سنو بخاری شریف, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ, میری مائیں اور بہنیں یہ ہمارے لیے بہت بڑا سبق والا واقعہ. حضرت عائشہ بیمار تھی, یعنی آخری بیماری, مرض الموت, سکرات والی بیماری, بیمار تھی. معلوم ہوتا ہے مرنے سے پہلے ہر آدمی کیا ہوتا ہے, بیمار ہوتا ہے. دیکھو یہ نبی علیہ الصلوۃ والسلام کتنی چہیتی پیاری بیوی تھی, اللہ کے نبی بھی بیمار ہوئے 8 دن 7 دن تک. اخیر میں ہوتا ہے جو کچھ کمی کوتاہی ہو, کیا ہمارے نبیوں کی نہیں, وہ کیا ہے اللہ معاف کر دیتا ہے. یا درجات کیا ہے بدن کا, اللہ کے نبی صلی اللہ علیہ وسلم کو یہ سب چیزیں اس لیے دی گئی تاکہ آنے والے لوگوں کو صبر ملے, صبر ملے کہ بھائی ہمارے نبی کو ایسا ہوا ہم تو غریبی نہیں. تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بیمار, اس بیماری کے دوران میں حضرت عبداللہ ابن عباس ان کی بیمار پرسی کے لیے آئے. کیم ٹو وزٹ عبداللہ ابن عباس, نبی صلی اللہ علیہ وسلم کے چچا زاد بھائی ہے, آئے. اور ہی آسکڈ پرمیشن ٹو کم انسائڈ دا ہاؤس, آنے کی اجازت مانگی. لوگوں نے کہا حضرت عائشہ رضی اللہ تعالیٰ سے کہ عبداللہ ابن عباس آسکنگ پرمیشن ٹو کم انسائڈ دا ہاؤس. یہ اس زمانے کا واقعہ ہے جب عبداللہ ابن عباس بہت بڑے مفسر بن گئے تھے. بچپن کا نہیں, ویسے تو وہ چھوٹے صحابی تھے. جب اللہ کے نبی صلی اللہ علیہ وسلم کا انتقال ہوا تب تو چھوٹے تھے, سارے صحابہ میں کم عمر تھے وہ, کم عمر تھے. لیکن آج ظاہری بات ہے جب زمانہ جیسے جیسے گزرتا گیا تو بڑے ہوئے عمر میں بھی اور درجے میں بھی بڑے ہو گئے, تو ان کا شمار بڑے صحابہ میں ہوتا تھا چونکہ بڑے مفسر تھے. نبی صلی اللہ علیہ وسلم نے ان کے لیے دعا کی تھی نا, یا اللہ ان کو بڑا مفسر بنا, مفسروں کا سردار. تو ابن عباس بیمار کرسی کے لیے, عیادت کے لیے, وزٹ کے لیے آئے. تو حضرت عائشہ رضی اللہ تعالی عنہ نے کچھ ایسے سینٹنس کہے, جی اس سینٹنس سے ایسا پتا چلتا تھا کہ وہ نہیں چاہتی تھی کہ ابن عباس گھر میں وزٹ کے لیے آئے. وہ ہے کیا سینٹنس ہے, نہیں آئیں گے ابھی میری تعریف کریں گے, تم کیوں پریشان ہو, تم تو نبی کی بیوی ہو, جنت میں جاؤ گی, فلاں ہوگا, یعنی میری تعریف کریں گے یہ مرتے وقت. اور آج ہم تعریف کے بغیر نہیں رہتے, ہماری کوئی تعریف کرے تو ہم پھولے نہ سماتے. اور اس زمانے میں لوگ ڈرتے تھے, وہ تعریف نہیں کرنی چاہیے, تعارف کرنا چاہیے. تعریف الگ چیز ہے, تعارف پر پہچان کراؤ, ایک پہچان ہے. لیکن تعریف ایسے اس کا فلاور جیسے باندھ دیا کہ اس کو زمین سے اٹھا کر آسمان میں رکھ دیا. اس زمانے میں ام المومنین عائشہ رضی اللہ تعالی عنہ نہیں چاہتی تھی یہ اندر میں آئیں اور ان کی تعریف سے میرا نفس کہیں گھمنڈ اور تکبر میں نہ آ جائے. حضرت عائشہ ہے, سارے صحابہ کو آدھا علم دیا, دوسرا آدھا علم صرف حضرت عائشہ رضی اللہ تعالی عنہ کے پاس ہے. یہ صحابہ بھی ان سے علم حاصل کرتے تھے, اور اللہ کے نبی کی وہ چہیتی بھی جن کے لیے اللہ کے نبی نے مغفرت کی دعائیں کی, وہ درجات تھے ان کے, بہت بڑے درجات حضرت عائشہ. تو اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں بار بار, بخاری شریف ایک واقعہ گزرا ہے, آپ کی 9 بیویاں تھی تو صحابہ کرام ہدیہ لے کر آتے تھے صرف اس دن میں جس دن نبی صلی اللہ علیہ وسلم کن کے گھر پر ہوتے تھے, حضرت عائشہ کے, باقی بیویوں کے یا نہیں. चहेती बीवी थी ना, बाकियों के लिए। तो अब वो दूसरी बीवियों ने प्लानिंग की और कहा अल्लाह के रसूल से कहा जाए कि क्या बात है, हम भी तो आपकी बीवी है, सिर्फ हड्डी वहीं जाते हैं, हमारे यहां तो आते ही नहीं है। जब आप हमारे घर पर आए तो कोई नहीं आता, जब आप वहां जाए तो सब कुछ वहां जाता है, बर्फी जाती है, फुला जाता है, फुला जाता है। प्लानिंग की इन्होंने, बुखारी शरीफ अभी हदीस गुजरी सबक में, सुभान अल्लाह, अजीब अमेजिंग। तो हजरत ज़ैनब, हजरत हफ्सा, हजरत उम्मे सलमा, अल्लाहु अकबर। अब कहे कौन जाकर नबी सल्लल्लाहु अलैहि वसल्लम को, तो उन सब ने मिलकर कहा, सब बीवियों में से एक बीवी को चूज किया, यू हैव टू स्पीक टू हिम। तो बात की तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कोई जवाब दिया नहीं, कुछ नहीं कहा, खामोश। सो उन्होंने कहा कि बेस्ट वे यू मस्ट टेल हु, फातिमा ज़हरा नबी सल्लल्लाहु अलैहि वसल्लम की प्यारी बेटी है, उनको भेजेंगे हम और जाकर कहलवाएंगे कि अब्बा जान ये क्या बात है, एक घर में अभी आते दूसरे घर में नहीं आते, तो बेटी की बात सुन लेंगे। हजरत फातिमा रज़ियल्लाहु ताला अन्हा गई, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ नहीं कहा, खामोश, जवाब ही नहीं दिया, चली गई। जाकर क्या कहा, कुछ नहीं कहा, कहा दो बार आ जाओ, कहा ना आप तो नहीं जाऊंगी, अब्बा गुस्से हो जाएंगे, हम लोगों को चीड़ी देंगे, नहीं गई। तो फिर उन्होंने कहा गालिबन हजरत हफ्सा या और बीवी उनको कहा तुम ही कहो, तो उन्होंने जिस दिन उनके घर पर बारी थी तो जरा जोर से कहा उन्होंने, जरा क्या तो कभी कभी औरत जोश में आ जाती है ना, ये क्या है, जब देखे तब उनके घर है, हमारे घर नहीं है, फुला फुला। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सुनो तुम लोग मुझे आयशा के बारे में तकलीफ ना पहुंचाओ, जितनी मोहब्बत है। मैंने पहले भी सुनाया था कि एक आदमी लेस्टर का गया था, लेस्टर का एक आदमी सहारनपुर हजरत शेख यूनुस साहब के पास, तो बात बात में हजरत शेख ने कहा कि तुम कुर्बानी करो तो हजरत आयशा रज़ियल्लाहु ताला अन्हा के नाम की भी कुर्बानी करना, इसलिए कि अल्लाह के नबी को अपनी बीवी हजरत आयशा से बड़ी मोहब्बत थी। क्या कहते थे, जिधर से तुमने हड्डी चूसी है वो मुझे बताओ, मैं भी वही चूस रहा हूं, जिधर से प्याले में तुमने पिया मैं भी वहीं से पीता हूं। तो आयशा ने कहा है कोई बीवी जिसके बिस्तर पर वही उतरी हो, मेरे बिस्तर पर तो वही आती थी, अल्लाह के नबी पर स्पेशल रेशमी, बुखारी शरीफ में रेशम का जो है सिल्क कपड़ा होता है ना, उसमें पोट उठा हजरत आयशा का, नाम नहीं बताया था, कहा अल्लाह के नबी आपको इनके साथ शादी करनी है, अल्लाह ने मुझे भेजा है। इतने फजाइल है, इतने फजाइल है, लेकिन हम दूसरी बीवियों का ये नहीं कर रहे, हम कह रहे हैं बात पर से बात आई, उन्होंने आकर के कुर्बानी की हजरत आयशा रजी अल्लाह तआला अन्हा पर। कहा कुर्बानी के कुछ दिनों के बाद हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने ख्वाब में आकर उस आदमी का शुक्रिया अदा किया है कि तुमने मेरे नाम पर कुर्बानी की। तो हजरत आयशा रज़ियल्लाहु ताला अन्हा इतनी नेक सालेहा हमारी माँ थी, क्या कह रहे हैं, नहीं नहीं इनको आने ना दो, अभी आकर मेरी तारीफ करेंगे और अभी मेरा दुनिया से जाने का वक्त है, कहीं मेरा नफ्स अंदर का घमन में ना जाए, मैं कितनी अच्छी अभी सीधी जन्नत पे चली जाऊंगी। उनको इतने आमाल के बाद भी खतरा था और हम कुछ नहीं करते फिर भी जन्नत की उम्मीद लेकर बैठे, जिनके बारे में जन्नत की बशारत थी, नबी की बीवियां थी, लेकिन इतनी डर रही है मरते वक्त भी ऐसी बातें सुनना नहीं चाहती है। घर वाले समझ गए कि हजरत इब्ने अब्बास को वापस कर देगी, आने नहीं देगी, तो हजरत आयशा रजी अल्लाह ताला अन्हा के नेफियों ने कहा बड़े साहबी है अब्दुल्लाह इब्ने अब्बास, मुसलमानों के साहबा के बड़े हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम के कजन हैं, फर्स्ट कजन हैं, आप उनको वापस न करो, आने। तो घर वालों ने बड़ी ताकीद की हजरत आयशा, वो मिलने आए हैं, आने दो, आप ना ना कहो, तो कहा ठीक है आने दो। सबके कहने के बाद हजरत इब्न अब्बास आए
और आकर के हजरत आयशा से कहा, देखो वही बात, आप तो नबी सल्लल्लाहु अलैहि वसल्लम की प्यारी बीवी है, ज़ौजा मुतहरा है, आपके अलावा और कोई बीवी कवारी नहीं थी, सारी शादीशुदा थी या विडो थी पहले, बाद में शादी हुई, अल्लाह, आप तो कवारी थी, आपकी पहली शादी नबी सल्लल्लाहु अलैहि वसल्लम, और आपके साथ ज्यादा मोहब्बत थी और आपका मकाम बहुत ऊंचा है। उस पर हजरत आयशा रज़ियल्लाहु ताला अन्हा रोने लगी, फरमाया इन्हीं तकई तो ना, कुरान में ये लफ्ज अल्लाह ने इस्तेमाल किया है, या निसा नबी, ए नबी की बीवियां, लस्तुन्न का अहद मिनन निसाई इन तकईतुन्न, ए नबी की औरतें, तुम्हारा मकाम दुनिया की औरतों की तरह नहीं है, बल्कि दुनिया की औरतों से तुम्हारा मकाम और दर्जा बहुत ऊंचा है, शर्त यह है कि तुम तकवा वाली रहो।
क्या
कैसे? तकवा वाली रहो। फौरन हजरत आयशा ने इब्न अब्बास की बात सुनकर कहा, इन्हीं तकई तू, तुम्हें तकवा वाली हो? तो अब्दुल्ला इब्न अब्बास ने कहा, हाँ, आपकी बरात तो कुरान में है, अल्लाह ने एक रुकू उतार दिया जब आप पर मुनाफिकी ने तोहमत डाली थी जिना की, तो अल्लाह ने आपकी बरात में कह दिया आयशा बिल्कुल बरी है, पाक दामन है, आपकी पाक दामनी को तो अल्लाह ने कुरान में एक रुकू में बयान किया है, स्पेशल एक रुकू उतरा, लंबा वाकया है सूरह नूर के अंदर में। सो बस ये बातें की हजरत अब्दुल्ला इब्न अब्बास ने दोनों के दरमियान और चले गए, तो उनके जाते ही फौरन अब्दुल्ला इब्न जुबैर, जो नबी हजरत आयशा के भांजे होते हैं, हजरत अस्मा के बेटे, हजरत अस्मा बड़ी थी ना, अगली बीवी से थी, और हजरत उमर मोमिनीन दूसरी बीवी से थे, अबू बकर सिद्दीक, लेकिन दोनों स्टेप सिस्टर थी, तो उनके जो बेटे हजरत अस्मा के अब्दुल्ला इब्न जुबैर, वो हजरत आयशा रजी अल्लाह ताला अन्हा के बहुत प्यारे थे, चूंकि हजरत आयशा बे औलाद नहीं थी, तो ही ग्रो अप विद खाला, अपने खाला के साथ बड़े वो आए, आए तो आयशा ने फौरन कहा, अभी अभी इब्न अब्बास आए थे और उन्होंने मेरी तारीफ कर दी। क्या कहा? मेरी तारीफ की और कहा, कुरान ने तुम्हारी बरात बयान की, पाकीज़गी बयान की, रदितु अन्नी कुंतु नसीयम मनसिया, काश के मैं दुनिया में पैदा ही ना होती, क्यों उसने मुझे ऐसा कहा? दुनिया में पैदा ही, और आज मेरी तारीफ करे तो मैं कितना खुश हो जाता, मैं कितनी खुश हो जाती हूँ, तारीफ के बगैर हमारे तो टाइम ही नहीं गुजरता, हर आदमी चाहता है कि मेरी तारीफ हो, हर औरत चाहती है कि मेरी तारीफ हो, हर बीवी चाहती है शौहर तारीफ करे, हर शौहर चाहता है बीवी तारीफ करे। यहाँ हजरत आयशा क्या कह रही है? उन्होंने मेरी तारीफ की, काश के मैं दुनिया में पैदा ही ना होती। उनको अपने ऊपर इतना भरोसा नहीं था, अपने नफ्स पर, वो हर वक्त डरते थे, खबर नहीं कहीं हमारे नफ्स की तकब्बुर में आकर, बराई में आकर हम हलाक न हो जाएं, ये फिक्र। देखा हजरत उमर रजी अल्लाह तआला को, देखो एक मर्तबा अपनी कमर के ऊपर एक क्ले पॉट बोलते हैं ना, मटका, हिंदुस्तान में औरतें पानी भरकर आती थी मटके में, सर पर, शोल्डर में, या अपने हाथ में, एक हाथ में एक सर पर भरकर आती। हजरत उमर रजी अल्लाह तआला ने अपनी पीठ पर मटका रख करके लोगों को पानी पिला रहे हैं, सब अमीरुल मोमिनीन है, क्या कर रहे हैं? पानी है कोई दुनिया का बादशाह जो मटका उठाए लोगों को पानी पिलाए? अमीरुल मोमिनीन है, बादशाह है, कैसी बादशाह? जब फलस्तीन गए तो क्रिश्चियन ने उनको देख करके चाबी दे दी, ये मस्जिद अक्सा की चाबी, हमारी तौरात में आपकी इसी तरह तारीफ लिखी है। अल्लाह पाक मसलहुम फित तौरात व मसलहुम फिल इंजील, कुरान में है अल्लाह ने बयान किया। किसी ने कहा, हजरत ये क्या करे, आप बादशाह है, ये क्या लोगों को पानी पिला रहे? हम लोग जग में पिलाते हैं, मटका होता था, मटके से पानी पिलाते। आपने फरमाया, अभी अभी दूसरी कंट्री का एक जमात मेरे पास आई थी, एक वफद, एक ग्रुप आया था, और
उनके साथ मैं बात कर रहा था तो मेरे दिल में कुछ घमंड आ गया। देखा दूसरी कंट्री वाले मेरे पास आते हैं, जरा सा ऐसा वसवसा आया मेरे दिल में। तुम्हें वही बात, और हम आज देखो हमारी आदत देखो, जरा सा वसवसा आया तो उमर देख तू ऐसा है कि दुनिया भर के बादशाह और वफद और ग्रुप आज तेरे पास आ रहे हैं, उसके उस घमन का उस वसवसे का इलाज कर रहा हूं मैं, पानी भटकर सबको पिला रहा हूं कि मैं कुछ नहीं हूं, आई एम नथिंग। तो नफ्स में क्या कहां से बात चला, हमारे दो दुश्मन वक्त भी हो गया, हमारे दो दुश्मन है नफ्स और शैतान जी। अब उस नफ्स और शैतान से बचने के लिए हमें क्या करना है, हमारे हजरत हकीम अख्तर साहब रहमतुल्लाह अलैह फरमाते हैं कि शैतान नफ्स तुम्हारा दुश्मन है, ये अल्लाह के कुत्ते हैं। ये कह रहे हैं अल्लाह के कुत्ते, और मिसाल बड़ी अच्छी थी कि सामने किसी के मकान के सामने कुत्ता बैठा हो हिफाजत के लिए सिक्योरिटी, और आप जाना चाहते हो उसके मकान में तो कैसे घुस जाएंगे, आप नहीं घुसेंगे, मालिक के मकान से फोन करेंगे भाई तेरा कुत्ता है हटाओ, ताकि वो हटे तो हम आए, तो वो अपनी जबान में कुत्ते को कहेगा, कुत्ता हट जाएगा साइड पर और आराम से कहां चले जाएंगे उसके मकान में। फरमाया डायरेक्टली तुम शैतान से नफ्स से लड़ना बहुत मुश्किल है, कोशिश करते हुए अल्लाह की तरफ मुतवज्जे होना है। इसीलिए कुरान शुरू करते हैं तो पहले क्या पढ़ते हैं, औदु बिल्लाहि मिनश्शैतानिर्रजीम, ऐ अल्लाह पना चाहता हूं इस कुत्ते से। अल्लाह ने यही कहा कि शैतान के मकाइद बहुत ज्यादा है, बहुत खतरनाक है, इबादत में भी आता है, रोजों में भी आता है, इसलिए यहां तक के नापाक जगह में भी आता है, टॉयलेट में भी, वहां पर भी तो यही कहा ना, अल्लाहुम्मा इन्नी औदु बिका मिनल खुबुसि वल खबाइस, खबीस से अल्लाह मेरी हिफाजत फरमा। बीवी के साथ सोहबत में भी आता है, वहां पर भी अल्लाह के नबी ने बुखारी शरीफ में दुआ पढ़ने का हुक्म दिया, कल ही हदीस गुजरी किताब तौहीद में, अल्लाहुम्मा बिस्मिल्लाह अल्लाहुम्मा इन्नी औदु बिका अल्लाहुम्मा जन्निबना शैतान व जन्निबी शैतान मा रसदना। अगर कोई आदमी दुआ नहीं पढ़ता है तो शैतान भी उसके साथ जिना करता है, और अगर प्रेग्नेंट हो गई तो बच्चा शैतानी पैदा होता है, हाँ, इसलिए दुआ पढ़ने का बहुत ही इंपॉर्टेंट है, बहुत, इसलिए ये दुआ अल्लाह के नबी ने कही, ला तज अल शैतान फीमा रज़क़तना नसीबा, ए अल्लाह इस सोहबत के नतीजे में बीवी के साथ अगर औलाद हो तो उसमें शैतान का हिस्सा न हो, वरना वो शैतानी बच्चा हो, बच्चा भी कैसा होता है शैतानी। इसलिए बहुत सारे ऐसे, इसलिए जब बच्चा पैदा होता है ना फौरन रोता है, क्यों, शैतान उसको कचोके करता है, चींटी भरता है और वो रोना शुरू कर देता है। ये सब बातें मालूम होता है इंसान को गुमराह करने के लिए शैतान के पास एक हथियार है, उसके मिशन को कामयाब करने के लिए, और वो हथियार क्या है, वसवसा, वो क्या है वसवसा, और उस वसवसे से उसको क्या है बचने के लिए हमें अल्लाह की तरफ मुतवज्जी होना है, अल्लाह से मांगना है, अल्लाह ताला से दुआ करनी है कि अल्लाह हमारे दुश्मन है जो हमें नजर नहीं आते उससे हमारी हिफाजत फरमा। अल्लाह पाक ये नबी अलैहिस्सलाम के बताए हुए तरीके हैं उसके मुताबिक जिंदगी गुजारोगे, यहां तक के मरते वक्त भी आ जाता है, ये आखिरी रूह निकलते तब भी आता है, कहता है मैं तेरी माँ, फिर थोड़ी देर मैं तेरा बाप, तू क्रिश्चियन बन जा, तू यहूदी बन जा, अभी तुझे कामयाबी मिल जाएगी, तो मरते हुए भी उस वक्त भी ईमान छीनने की बातें करता है। इसलिए शुरू से माँ के पेट से लेकर, बल्कि माँ के पेट से आगे, कब, सोहबत करते वक्त भी, शोहर जब करता है तब से लेकर मरते दम तक शैतान साथ रहता है। इसलिए घर में, घर से बाहर, रात में, दिन में उसे हर वक्त हिफाजत मांगनी चाहिए। इसलिए सुबह शाम के अज़कार पढ़ने चाहिए, अल्लाह अमल की तौफीक नसीब फरमाए। अब तो 3 हफ्ते بیان نہیں ہوگا انشاءاللہ. سترڈے میرا سفر ہے حج کا. دعا فرمائے اللہ تعالیٰ میرے حج کو حج مبرور عطا فرمائے, اور میں آپ سب کے لیے دعا کروں گا انشاءاللہ موقع بہ موقع ہر جگہ اللہ میرے اس حج کو حج مبرور بنائے, بار بار لے جائے. اللہ تعالیٰ ہم سب کو حرمین شریفین کی زیارت نصیب فرمائے. یا ارحم الراحمین, یا ذل الجلال والاکرام, یا حنان یا منان, اللہم صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم. اللہ بڑے مجرم ہیں, اللہ بڑے مجرم ہیں, یا ارحم الراحمین. اپنے پیارے حبیب صلی اللہ علیہ وسلم کی سنتوں سے دور ہو چکے ہیں, اے اللہ شیطان کو دوست بنا لیا ہے. اللہ تو ہماری حفاظت فرما, اللہ ہماری حفاظت فرما, اپنے نیک بندوں میں شامل فرما, اپنے محبوب بندے بندیوں میں شامل فرما, پریشانیوں کو دور فرما, مشکلوں کو آسان فرما. یا اللہ جتنی بات کہی جاتی ہے سنی جاتی ہے اپنے فضل سے عمل کی توفیق نصیب فرما. یا اللہ حج کا سفر ہے آسان فرما, حج کا سفر ہے آسان فرما, مقبول فرما اللہ, مقبول فرما اللہ. جانے کی قابلیت تو ہے لیکن اللہ مقبول تیرے یہاں ہوتا ہے. اللہ تو اس سفر کے اور اس کے ایک ایک رکن کو اے اللہ تو مقبول بنا. اے اللہ جن جن لوگوں نے ارادے کیے سب کا جانا آسان فرما, اے اللہ سب کو قبول فرما. اے اللہ ہماری لبیک کو قبول فرما, ہماری لبیک کو قبول فرما, لبیک کو قبول فرما. اے اللہ حرمین شریفین کی زیارت کو قبول فرما, وہاں کے برکات سے بالا مال فرما, وہاں کی رحمتوں سے بالا مال فرما. 120 رحمتیں تیری کعبۃ اللہ پر روزانہ ہر گھڑی میں اترتی ہے, اللہ ان رحمتوں سے بالا مال فرما. مینا اور عرفات کی برکات سے بالا مال فرما. حج کے رکن کو تیرے نبی پاک صلی اللہ علیہ وسلم کی سنتوں کے مطابق ادا کرنے کی توفیق نصیب فرما. یا اللہ غلطیوں کو معاف فرما, غلطیوں کو معاف فرما, جو گناہ ہو چکے اللہ تو معاف فرما. اے اللہ گناہوں کی وجہ سے ہمارے حج کو ختم نہ فرما, تو مغرور بنا, مقبول بنا. الہ العالمین اے اللہ ہر ایک کو اے اللہ تو حرمین شریفین کی زیارت نصیب فرما. اے اللہ اللہ جب تک باقی رکھے ایمان پر باقی رکھنا, اور جب موت آئے اللہ ایمان پر موت دینا. اے اللہ یہاں جتنے لوگ بیٹھے ہیں جو بھی بیمار ہو سب کو شفائے کاملہ عاجلہ نصیب فرما, جو گھروں میں ہسپتال میں بیمار ہو سب کو شفا عطا فرما. اے اللہ مجھ سے ان لوگوں کے سامنے کوئی غلطی ہوئی تو معاف فرما. اے الہ العالمین یا ارحم الراحمین یا اکرم الاکرمین. اے اللہ یہ لوگوں نے اپنی نیک نیتوں سے بلایا ہے گروپ لیڈر کی طرح, جو باتیں میں وہاں کہوں لوگوں کے دلوں میں بٹھا دے, اخلاص والی باتیں نصیب فرما. مسائل اور فضائل کو جب بیان کیا جائے اللہ تو آسان فرما. اے اللہ تو دماغ میں ڈھلنے والا ہے, تو ہی بیان کروانے والا ہے. اے اللہ سب کو قبول فرما. اے اللہ اپنے فضل و کرم سے, اپنے رحم و کرم سے, اے اللہ اپنے نبی کے صدقے, اے اللہ یہ بیٹھنے والیاں بیٹھنے والے ہیں ان کی آمین کے ساتھ ہماری دعا کو ملا کر قبول فرما. صلی اللہ تعالیٰ سیدنا محمد.